सूर्य के अमन की बात होती थी, वहां किसी की हक तलफी नहीं थी, सबको आजादी थी, यानी हर लिहाज से आज भी वहां की अक्सरियत अवाम, और जब बुरे तरीन हालात भी थे वहां की अक्सरियत अवाम हुकूमत के साथ थी और आज भी हुकूमत के साथ है। ये 87 ममालिक के दहशतगर्द अमेरिका ने और अमेरिका के एजेंटों ने पूरी दुनिया से इकट्ठे किए, जो खुद वाशिंगटन पोस्ट के हवाले से अभी जो आखिरी रिपोर्ट आई थी कि तकरीबन 2.5 लाख दहशतगर्द शाम में दाखिल किए गए हैं। आप अगर 2.5 लाख दहशतगर्द अमेरिका के अंदर दाखिल कर दें, फ्रांस के अंदर दाखिल कर दें, बरतानिया के अंदर दाखिल कर दें, रशिया, चाइना, कहीं भी दाखिल कर देंगे, कोई ऐसी हुकूमत नहीं है कि वो इस्तकामत कर सके जिस अंदाज से इस कल आए मुकावमत ने इस्तकामत की है। यानी ये एक हकीकत है, ऐसा दावा नहीं है। यानी लाखों की तादाद में लोग बाहर से आते हैं और उस मुल्क के अमन को खराब करने की कोशिश करते हैं, जिनमें बदकिस्मती के साथ हमारे खाइन हुक्मरान भी इसमें शामिल हैं इन खयानतों के अंदर। कि पाकिस्तानी आज नहीं कि अभी 4000 पकड़े गए हैं या पता चला है, पाकिस्तानी जब से ये फितना शुरू हुआ है उस वक्त से वहां पे मौजूद है, पहले दिनों से वहां लड़ रहे हैं। सऊदी अरब ने अपनी जेलें खाली की, खलीजी ममालिक ने अपनी जेलें खाली की, और पाकिस्तान में तो पाकिस्तान की हुकूमत को दुनिया के सामने जलील किया गया। यानी हुकूमत होते हुए हमारी जेलों के ऊपर कब्जे किए गए, जेलों से लोगों को ताकत के जरिए गन पॉइंट पे छुड़ाया गया, लोगों को ज़िबह किया गया, और उसके बाद उन दहशतगर्दों को जेलों से निकाल कर फिर वहां शाम भेजा गया। दुनिया के सामने मजाक बनता है कि मुल्क के अंदर हुकूमत हो, एक एटमी हुकूमत हो, इतना बड़ा मुल्क हो और वहां इतनी कमजोर हुकूमतें हों कि छोटे से गिरोह आए उस मुल्क को यरगमाल बना लें। हम अपनी पाक आर्मी फख्र करते हैं, हम कहते हैं कि हमारी आर्मी जैसी पूरी दुनिया में कहीं आर्मी नहीं है, लेकिन इन चंद मुट्ठी भर दहशतगर्दों के यहां यरगमाल बनवा रखी है हमारे हुक्मरानों ने। क्यों? कि जिनके हाथों में फैसले हैं ना वो बुजदिल हैं, जिन्होंने फैसला करना है ना वो बुजदिल हैं, वो खाइन हैं, उनको आर्मी के एहतराम का एहसास ही नहीं है। देखिए मुल्क के अंदर जो चीज़ हाकिम होती है ना वो हुकूमत की हैबत होती है, हुकूमत नहीं होती। ये आपका इलाका है ना, यहाँ असल हुकूमत किसकी होती है? गवर्नमेंट की हैबत की। वगरना एक पुलिस वाला या दो पुलिस वाले आते हैं सैकड़ों आदमी को आगे लगा लेते हैं, क्या वो बहुत बड़े ताकतवर होते हैं? क्या उनके सामने लोग खड़े नहीं हो सकते? नहीं, गवर्नमेंट की हैबत जो उन दो बंदों के साथ होती है, चार बंदों के साथ होती है, तो लोग उनकी बात मानते हैं। लेकिन जब ये गवर्नमेंट की हैबत ख़त्म कर दी जाए, गवर्नमेंट की रिट ख़त्म कर दी जाए, जब इसका एहतराम और तकद्दस पामाल की कर दिया जाए, फिर उस मुल्क में अमन नहीं होता। पाकिस्तान में यही कुछ हो रहा है। पाकिस्तान में क्या हो रहा है कि दहशतगर्द इस तमाम आर्मी पुलिस का मजाक उड़ाते हैं, हमारे फौजी जवानों को शहीद करने के बाद उनके सरों के साथ फुटबॉल खेलते हैं, और हमारे सियासतदान स्टेक होल्डर कहते हैं कि वो हमारे भाई हैं। यानी वो खाइन कि जो मुल्क के खाइन और मुल्क के गद्दार लोग कि जिन्होंने हमारे मुल्क का, हमारे वतन का एक हिस्सा अपने कब्जे में ले रखा है। आप कश्मीर की आज़ादी की बात तो करते हैं, क्या आपका वजीरिस्तान मकबूजा है कि नहीं? आपका बाजौड़ का इलाका मकबूजा है कि नहीं? क्या आपकी पाकिस्तान के कितने ऐसे इलाके हैं जहां ना आपकी पुलिस जा सकती है ना आर्मी जा सकती है? तो क्या ये इलाके मकबूजा हैं कि नहीं, जहां आप पाकिस्तान का परचम नहीं लहरा सकते? वो सारे इलाके मकबूजा हैं कि नहीं? हमारा अपना मुल्क यरगमाल हो चुका है, हमारे मुल्क के इलाके मकबूजा हैं, आप कहाँ आज़ादी की बात करते हैं? आप कहाँ कब आप कश्मीर को आज़ाद करवाएंगे? पहले पाकिस्तान को तो आज़ाद करवा लें। वो पाकिस्तान को जो आपको कायदे आज़म ने दिया था, जो आपके बुजुर्गान ने दिया था, आप तो उसकी भी हिफाजत नहीं कर सके। आपका वो पाकिस्तान का एक बहुत बड़ा हिस्सा आपके हाथों से निकल चुका है, और आप बैठे हैं उन दहशतगर्दों के साथ मुज़ाकरात कर रहे हैं। ऐसे हुक्मरानों से कभी खैर की तवक्को नहीं हो सकती, ये उम्मत के तर्जुमान नहीं हो सकते, ये पाकिस्तानी कौम के जज्बात के तर्जुमान नहीं हो सकते, ये पाकिस्तान की आर्मी और पुलिस के यानी تقدس کے محافظ نہیں ہو سکتے۔ پولیس کے نوجوان ہوں یا آرمی کے نوجوان ہوں، خدا نے ان کو بھی طاقت دے رکھی ہے، لیکن ان لوگوں نے ان کا اختیار سلب کر رکھا ہے، کیونکہ جب اس جوان کے ساتھ مسئلہ بنتا ہے تو کوئی ایسا قانون نہیں ہے جو اس کو سپورٹ کرے، کوئی ایسی جہت نہیں ہے جو ان کا خیال کرے۔ اس وقت ایک بھیانک سازش ہے، خیال آ گیا۔ ایک اور نقطہ آپ کو بیان کر دوں کہ اس وقت اسرائیل کی طرف سے ایک بڑی بھیانک سازش ہے عالم اسلام کے خلاف۔ آپ تھوڑی دقت کریں گے آپ کو سمجھ آ جائے گی۔ اسرائیل جب سے بنایا گیا اس وقت سے کوشش ہو رہی ہے کہ عالم اسلام کے اندر کوئی مضبوط آرمی نہ ہو، عالم اسلام کے اندر کوئی مضبوط آرمی نہ ہو۔ فلسطین میں تو کوئی آرمی نامی چیز نہیں ہے، لبنان کی اپنی آرمی بالکل بے حس قسم کی آرمی ہے۔ وہ چاہتے ہیں کہ اس پورے خطے کے اندر، حتیٰ کہ جب فلسطینیوں سے مذاکرات کی بات ہوتی ہے نا تو وہاں کہا جاتا ہے ٹھیک ہے ہم دو حکومتیں بناتے ہیں، ایک حصے کا نام فلسطین ہوگا، ایک حصے کا نام اسرائیل ہوگا، لیکن وہاں کوئی آرمی نہیں ہوگی، وہاں کوئی پولیس نہیں ہوگی، یعنی تمام تر کنٹرول ہمارا ہی ہوگا، لیکن یہ ہے کہ ایک خطے میں آپ آزادی سے رہیں گے۔ یعنی وہ نہیں چاہتے کہ خطے کے اندر، ان ممالک کے اندر کوئی مضبوط آرمی ہو جو کسی بھی دشمن کے لیے خطرہ بن سکے۔ اس وقت ایک بڑی بھیانک سازش ہے۔ اب اس سازش کو مکمل کرنے کے لیے جس آلہ کار کو استعمال کیا جا رہا ہے اس کا نام تکفیریت ہے۔ تکفیریت اس خطے کی آرمی کو کمزور کرنے کے ٹارگٹ پہ کام کر رہی ہے۔ آپ نے صدام کو ہٹایا، لیکن وہاں کی آرمی کو ختم کرنا کیا مقصد تھا آپ کا؟ عراق کی ایک آرمی تو تھی نا، وہ حاکم خائن تھا، وہ حاکم جو کچھ بھی تھا، ڈکٹیٹر تھا، سب کچھ تھا، لیکن وہ ادارے جو موجود تھے جن کی ذمہ داری کیا تھی کہ ملک میں امن کرے، اس پوری آرمی کو ختم کر دیا گیا۔ جب ایک شخص کہ جس کا کام ہی لڑنا ہو، جس نے ٹریننگ کی لڑائی کی ہو، جس نے زندگی بھر آرمی کا کام کیا ہو، آپ اس کو آ کر اچانک فارغ کر دیں گے اور ساتھ ادھر قاعدہ اور طالبان اور جبہت النصرہ کے دفاتر کھول دیں گے، وہ کہاں جائیں گے؟ وہ جنگجو ہیں، جنگ جانتے ہیں، وہ سارے پھر قاعدہ کے ہاتھ میں چلے گئے۔ اور اس وقت جو عراق کے اندر امن قائم نہیں ہو رہا، اس کا مین سبب بھی یہی ہے کہ وہاں کی آرمی کو ختم کر دیا گیا ہے۔ اب نئی آرمی جب مضبوط ہوگی، جب بنے گی، اس کو کتنا عرصہ لگے گا تب وہ امن قائم کرنے کے قابل ہوگی۔ اسی طرح لیبیا کے اندر کمزور آرمی ہوگی قذافی کی، لیکن کیوں ختم کی گئی؟ آج ملک کے اندر مختلف گروہوں کا کنٹرول ہے، مختلف مسلح گروہ ہے جو کنٹرول کر چکے ہیں۔ وزیراعظم کو جب ان کی بات نہیں مانتا تو اٹھا کر لے جاتے ہیں، جب وہ ان کی بات مان لیتا ہے تو چھوڑ دیتے ہیں۔ وہاں مذاق ہے حکومت کا، کوئی حکومت نامی چیز نہیں ہے۔ آپ نے قذافی سے اچھا کون سا حاکم دیا؟ اس خطے کی عوام آسائش سے رہ رہے تھے، کوئی مسائل نہیں تھے، لیکن آپ نے ڈکٹیٹر کو ختم کیا، اس کا نعم البدل کیا دیا؟ نہیں، اس سے بھی گندا نظام، کہ وہاں کوئی تعلیم نہیں ہے، کوئی ترقی نہیں ہے، ان کے گیس اور پٹرول کے خزانے خالی کیے جا رہے ہیں، اس کے علاوہ کچھ بھی نہیں وہاں ہو رہا، خانہ جنگی ہے۔ جس علاقے میں جس گروہ کا اسلحہ زیادہ ہے، افراد زیادہ ہیں، اسی کی حکومت ہے، کوئی مرکزی حکومت کنٹرول نہیں کر سکتی لیبیا کے اندر۔ حسنی مبارک کو ختم کیا گیا تو اس کے بعد مصر کے اندر مصر کی آرمی کو ختم کرنے کے لیے باقاعدہ پلاننگ کی گئی۔ جب محمد مرسی کی حکومت آتی ہے، اس حکومت نے آ کر کیا خیانت کی؟ عرب اخباریں بھری پڑی ہیں، اگر آپ مطالعہ کریں کہ انہوں نے قاعدہ کے ساتھ تعاون کیا، کہ جس طرح سیریا کے اندر فری آرمی بنی ہے، جیش الحر بنی ہے، ہم مصر کے اندر جیش الحر بنائیں گے، اور وہ تمام تر دہشت گرد جن کا تعلق قاعدہ سے ہے، مرسی کی ڈیوٹی تھی کہ ان کو جیلوں سے نکالے، اور اس کے بعد ان تمام تکفیریوں کا کام یہ ہوگا کہ اگر وہ کسی فوجی کو زخمی کریں گے ان کو 10,000 جنے ملیں گے، اگر کسی کو قتل کریں گے ان کو 20,000 جنے ملیں گے۔ یہ باقاعدہ خبروں میں چھپا ہے، اور ایک بڑی تعداد میں آرمی کو قتل کیا گیا، ایک بڑی تعداد میں وہاں پولیس کو قتل کیا گیا۔ عوام تنگ آ گئی اس حکومت سے، पाकिस्तान में कहा जाता है कि जमहूरी हुकूमत को डिक्टेटर ने गिराया, लेकिन अगर वहाँ के हालात को आप देखे थे ना कि वो जमहूरी हुकूमत क्या जराइम कर रही थी, वो जब जमहूरी हुकूमत वहाँ कुफ्र के फतवे लगा रही थी, मुफ्तिया ने कुफ्र को उन्होंने काहिरा में इकट्ठा कर रखा था, और जो शख्स फिक्री तौर पर उनसे इत्तेफाक नहीं करता था, शेख मोहम्मद शहादा की शहादत आपके सामने है, उस मजलूम शेख का क्या कसूर था? उसके साथ चंद एक और नौजवान लोग थे जिनको डंडे मार मार कर घर से घसीट कर डंडों के जरिए शहीद किया गया। ये हुकूमत है जो अपने शहरियों का दिफा नहीं कर सकती? ये इस्लामी खिलाफत है? अगर ये इस्लामी खिलाफत है, हमारे इसको साथ सलाम नहीं चाहते। वहाँ की आवाम ने इनकार कर दिया, वहाँ की आवाम मिलियंस में 30 मिलियन 3 करोड़ के करीब लोग दोबारा निकलते हैं शहरों के अंदर, तब ये हुकूमत ख़त्म होती है। और आर्मी ने अब महसूस किया कि अब हमें ख़त्म किया जा रहा है, इसराइल के साथ ताल्लुकात बनाए जा रहे हैं, वो अख़वान मुस्लिमीन जो 70 साल से दुनिया के अंदर एक मोतदिल इस्लामी तहरीक कहलाती थी, जिसके बानी हसन अल बन्ना और सैयद कुतुब जैसे अच्छे लोग थे, जो अपने आप को इस्तेमार से लड़ने वाला कहा करते थे, वो अख़वान मुस्लिमीन उसके अंदर इस हद तक तकफीरियत का नफूज हुआ कि उनका रूहानी पेशवा यूसुफ करज़ाई बन गया। करज़ावी, यूसुफ करज़ावी अरब दुनिया का यानी तकफीरियों का सबसे बड़ा मुफ्ती है। ये जितनी भी ये हुकूमतें गिरती हैं उनका इस ज़माने के अंदर जो फतवा देता है वो यूसुफ करज़ावी, वो ये सारे काम करता है जो इस वक्त कतर के अंदर बैठा हुआ है, वो असल में मसरी है, अख़वान मुस्लिमीन की बड़ी शख्सियात में शुमार होता है, और उसी के कुफ्र के फतवों ने, तकफीर के फतवों ने, वो कभी तकफीर का फतवा हुस्नी मुबारक के ख़िलाफ़ देता है, कभी कज़ाफ़ी के खिलाफ, कभी किसी के खिलाफ, और उसके बाद सारे तकफीरी उठते हैं और ये सारे काम करते हैं। शाम के अंदर भी उसने यही कुछ किया। अमली तौर पर हकीकत में अख़वान मुस्लिमीन मुनहरिफ हो गई, इसके अंदर इस हद तक तकफीरियों का नफूज हो गया कि वो जो इनका इनके अंदर फिक्री कैफियत थी, इस्तेमार से लड़ने वाले ये लोग थे, ये बरतानवी इस्तेमार के मुखालिफ अपने आप को कहते थे, ये अमेरिकी इस्तेमार के अपने आप को मुखालिफ कहते थे, ये कैंप डेविड मुआहदे के मुखालिफ थे, ये इसराइल के साथ सवारती ताल्लुकात के मुखालिफ थे। मुर्सी हुकूमत ने आते ही सबसे पहला शमून परेज जो इसराइली वज़ीर आज़म है उसको ख़त लिखा कि मैं आपका मुखलिस भाई हूँ, हम चाहते हैं कि हमारे अच्छे ताल्लुकात हों, आप मुझे तो जानते हैं कि मैं आपका सबका खिदमत गुजार हूँ। यानी उसने अपने अंदर का शैतान जो छुपा रखा था 70 साल से वो सब जाहिर कर दिया। फिर जब हुकूमत लेने की बारी आई, कबल इसके वो हाकिम बने, अख़वान मुस्लिमीन की लीडरशिप अमेरिका जाती है, जाकर यही कहती है, जब वहाँ तहरीक चली थी, जब लोग मैदान तहरीर में मौजूद थे, तो इन्हें जाकर अमेरिका से कहा कि आपके वो मफादात जिनकी हिफाजत मुफ्त ये हुस्नी मुबारक नहीं कर सकता, हम ये करेंगे। अमेरिका से डील की और उसके बाद हुकूमत ली। ये कौन सी जमहूरी हुकूमत थी? ऐसी कोई जमहूरी हुकूमत? इन्होंने इस्लामी बेदारी की तहरीक पर डाका डाला था, लोगों ने एक साल के अंदर कश्फ कर लिया। अब यहां सवाल पैदा होता है कि सऊदी अरब की जो खुद तकफीरी है वो इन्हें दहशतगर्द क्यों कहता है? आखिर क्या राज है कि सऊदी अरब भी तकफीरी, अख़वान मुस्लिमीन के अंदर भी तकफीरियत का नफूज, तो आखिर ये सारा कुछ क्यों हो रहा है? आपको पता है ना अख़वान मुस्लिमीन का पाकिस्तान के अंदर जो चेहरा है वो जमात इस्लामी है। मुनव्वर हसन क्या कर रहा है? तकफीरियों की दिफा कर रहा है, तकफीरियों की हमायत कर रहा है। यही मोहम्मद मुर्सी कर रहा है, कर रहा था, वहां के भी तकफीर यही कुछ कर रहे थे। वगरना जमात इस्लामी किसी जमाने में इसके अंदर शिया लोग भी थे, इसके अंदर तमाम मजाहिब के लोग आया करते थे, कि ये जो लोग भी दीनदार थे उनकी जमात शुमार होती थी। सेकुलर लोगों के मुकाबले में दीनदारों की सियासी जमात का नाम जमात इस्लामी हुआ करता था, उसके अंदर तंग नजरी नहीं होती थी। मौलाना मौदूदी का खत इनके खत से बड़ा मुख्तलिफ था, हत्ता के कादी हुसैन की जो लाइन थी इनके इस खत से बड़ी मुख्तलिफ थी। मुनव्वर हसन ने तो आकर अपनी पूरी पार्टी को तकफीरियों के हवाले कर दिया, पार्टी अपनी ट्रैक से उतर गई, अब वहाँ नहीं है। इनके साथ सबसे बड़ा मसला ये है कि सऊदी रियालों के सामने ये कमज़ोर हो जाते हैं, तकफीरियों के वसाइल के सामने ये बेबस हो जाते हैं, सऊदी नफूज के सामने ये अपनी फिक्र को बेच देते हैं। इन्होंने अपनी फिक्र को बेचा सऊदीया के सामने। अब सऊदीया क्यों मुखालफत करता है? सऊदीया ने इसलिए मुखालफत की कि जब उसने देखा कि मुर्सी امیر المومنین بن گیا. صلوات پڑھ لے, تھک گیا لگتا ہے آپ. تھک تو نہیں گئے؟ ٹھیک ہے, اس نقطے تو آخر ان کا مسئلہ کیا ہے آپس میں؟ ان کا مسئلے کو سمجھنے کے لیے ایک تاریخی واقعہ ہے. ایک مرتبہ ہارون رشید بیٹھا تھا, اس کا بیٹا مامون بھی تھا. امام موسیٰ کاظم علیہ الصلوۃ والسلام آتے ہیں, آپ نے واقعہ سنا ہوگا, جس نے بڑا اٹھ کر استقبال کیا, تکریم کی, تجلیل کی, سب یعنی اچھی طریقے سے استقبال کیا. اب بیٹا باپ کے اس رویے سے بڑا متعجب ہو رہا ہے. جب امام چلے گئے تو سوال کرتا ہے کہ آپ نے بڑا احترام کیا, سب کچھ کیا, تو اس نے کہا کہ حقیقت میں جس کرسی پہ ہم لوگ بیٹھے ہیں اس کا وارث یہ ہے, ہم لوگ نہیں ہیں اس کے وارث, اس کا حقیقی وارث. اس نے کہا اگر یہ اس کا وارث ہے تو پھر اس کے حوالے کی جائے, جوان تھا. اس نے کہا کہ دیکھو, اگر اس کرسی کے عنوان پر تو بھی میرے ساتھ اختلاف کرے گا نا تو میں تمہاری بھی گردن کاٹ دوں گا. ان الملک لحکیم, جو حکومت ہوتا کا نشہ ہوتا ہے نا وہ بانج ہوتا ہے, اس کی کوئی اولاد نہیں ہوتی. اگر تم میرا بیٹا بھی ہے نا, اگر حکومت میں آ کر میرے ساتھ مسائل پیدا کرے گا نا میں تمہیں مار دوں گا. ایسا ہی ہوا, محمد امیر اور مامون کی آپس میں جنگ ہوئی, دونوں بھائی ہیں, ایک بھائی کا سر کاٹ کر دوسرے بھائی کے سامنے لایا گیا, کیونکہ حکومت کا مسئلہ تھا, اسی ہارون کے دونوں بیٹے تھے. خیر یہاں کیا مسئلہ ہوا کہ جب مرسی حاکم بنا تو اس نے اپنے آپ کو امیر المومنین کہلوانا شروع کر دیا, پوری تکفیریت متوجہ اس طرف ہو گئی, قاعدہ کے ساتھ اس نے اچھے تعلقات بنا لیے, سارا کچھ ہو گیا. اب سعودیہ کو خطرہ لاحق ہوا کہ اگر یہ آگے بڑھے گا تو اخوان مسلمین عرب دنیا کے اندر بڑی مضبوط پارٹی ہے, یعنی اس وقت لیبیا کے اندر بھی حکومت, یعنی جو حکومت کر رہے ہیں انہی کے لوگ ہیں, تیونس کی جو حکومت کرنے والی پارٹی ہے اس کا تعلق بھی اخوان المسلمین کے ساتھ ہے, شام کے اندر جو پہلی اپوزیشن شام سے لڑنے کے لیے تیار ہوئی تھی وہ اخوان المسلمین تھی, اردن کے اندر جو سیاسی اپوزیشن ہے وہ اخوان المسلمین ہے. یعنی پورے جہان عرب کے اندر, عالم اسلام کے اندر ایک بہت بڑی سیاسی قوت کا نام ہے اخوان المسلمین. یہ آگے بڑھے گے, ہمارے تو چھوٹے چھوٹے ملک ہیں خلیج کے, یہ آ کر ان تمام خلیجی ممالک پہ قبضہ کر لیں گے. یعنی اس وقت فقط خلیج کے اندر جو مصر کے لوگ یہاں نوکری اور کام اور مزدوری کے لیے آئے ہوئے ہیں نا, اگر وہ سارے کے سارے ہی مرسی کے ساتھ ہو جائیں گے نا ان کی حکومت چل جائیں گی. ان کو جب یہ خطرہ لاحق ہوا کہ مرسی کے آگے بڑھنے سے, ادھر یوسف قرضاوی بھی بیٹھا ہوا ہے جو اس کی حمایت کر رہا ہے, قطر بھی حمایت کر رہا ہے, تو پھر خطے کے اندر قطر کی حکومت ہوگی, پھر سعودیہ کی حکومت نہیں رہے گی, جس کی وجہ سے سعودیہ نے فوراً جا کر آرمی سے تعلقات بنائے. دیکھا کہ آرمی کے اندر طاقت ہے, آرمی کے اندر قوت ہے, اور آرمی بھی اپنے آپ کو ان تکفیریوں کو اپنے لیے خطرہ سمجھ رہی تھی, کیونکہ انہوں نے پلان بنا لیا تھا کہ انہوں نے آرمی کو ذبح کرنا ہے, آرمی کو قتل کرنا ہے, اسرائیل کے بارڈر پہ مصر کی مضبوط آرمی کو انہوں نے مفلوج کرنا ہے. تو آرمی کے لیے ایک اپنا مسئلہ تھا, جو جنرل سی سی کے لیے اور اس کی ٹیم کے لیے سب سے بڑا مسئلہ تھا, اور ان کے لیے اپنا مسئلہ تھا کہ اپنی خلیج کی حکومتیں بنوانی ہے, بچوانی ہے, اور عالم اہل سنت کی جو راہبری اور قیادت جو ہمارے پاس ہے اس کی بھی حفاظت کرنی ہے. یہ تھا ان کا نقطہ اشتراک, وگرنہ تکفیریت کے لحاظ سے دونوں مشترک ہیں, جس کی وجہ سے سعودی عرب نے فیصلہ کیا. اب اسی لحاظ سے آپ نے دیکھا ہوگا کہ حزب اللہ کو انہوں نے دہشت گرد قرار دیا اور اخوان المسلمین کو بھی دہشت گرد قرار دیا. اخوان المسلمین اسی لحاظ سے دہشت گرد ہیں کہ اگر یہ آگے بڑھیں گے, خلیج کے اندر آئیں گے تو ان کی حکومتیں جائیں گی. حزب اللہ کیوں دہشت گرد ہیں؟ وہ سعودی عرب کے اتنا خطرہ نہیں ہے, وہ ان کے باپ اسرائیل کے لیے خطرہ ہیں. وہ فقط اسرائیل سے وفاداری کے لیے انہوں نے یہ یعنی سرٹیفکیٹ جاری کیا. یعنی دنیا کی سب سے بڑی دہشت گرد حکومت, जिम्मेदारी से कह रहा हूं, दुनिया की सबसे बड़ी दहशतगर्द हुकूमत आज सर्टिफिकेट सादर कर रही है दहशतगर्दी का। यानी अगर स्पेन के अंदर जो दहशतगर्द पकड़े जाते हैं ना, जब उनसे तहकीक होती है तो पता चलता है कि इनके पीछे सऊदी अरब है। अमेरिका के अंदर 9/11 के अंदर जो लोग ये कार्रवाई करते हैं, जब पकड़े जाते हैं तो कहां के होते हैं? सऊदी अरब के। जब इटली के अंदर जो दहशतगर्द कार्रवाइयां करते हैं, जब पकड़े जाते हैं तो पता चलता है इनकी जड़ें कहां मिलती हैं? सऊदी अरब के अंदर। जब रूस के अंदर जो लोग धमाके करते हैं, जब उनमें से कुछ लोग पकड़े जाते हैं, तहकीक होती है तो कहां से हैं? सऊदी अरब से। यहां चले जाए किसी भी मुल्क के अंदर, वो शर्क का हो या गर्ब का हो, जहां भी कोई दहशतगर्द होगा तो उसकी जड़ें जाकर सऊदी अरब से मिलेंगी। पाकिस्तान के अंदर जितनी भी दहशतगर्दी हुई है इसके पीछे कौन है? सऊदी अरब है, हर बंदा जानता है। यानी दहशतगर्दी का मंबा, मरकज, महवर, वो दुनिया को दहशतगर्दी के सर्टिफिकेट दे रहा है। इससे बड़ा निफाक क्या होगा? यानी सऊदी अरब की हुकूमत इस वक्त, इसका वजूद शर्क व गर्ब के लिए खतरा है। ये दुनिया ऐसे नहीं रहेगी। अब पाकिस्तानियों को भी समझ लेना चाहिए कि हालात जिस तरफ जा रहे हैं ना, आने वाले दिनों में हकीकी लोग, पहले तो आपने झूठी दहशतगर्दी के खिलाफ जंगें कायम की थी, अपने मसनू बनाए हुए दुश्मनों के खिलाफ आपने अफगानिस्तान में जंग की, आपने खुद कायदा बनाई, आपने खुद तालिबान बनाई, उस पर खुद हमला कर दिया, सद्दाम को आपने ताकतवर बनाया, उसके ऊपर आपने हमला कर दिया। पहले तो आपने जो भी हमले किए हैं अपने मसनू अपने हाथों के बनाए हुए दहशतगर्दों पर, लेकिन आज हकीकत में वो लोग जो इस दहशतगर्दी से मुतासर हुए हैं, उसमें रशिया भी आता है, उसमें चाइना भी आता है, उसमें ईरान भी आता है, उसमें इराक भी आता है, शाम भी आता है, और इस वक्त आलम अरब के अक्सर ममालिक के लोग हैं वो इसके अंदर शामिल होते हैं। वो ये अहद कर रहे हैं कि हम एक बहुत बड़ा ब्लॉक बनाएंगे जो इस तकफीरियत के खिलाफ लड़ेगा। इस वक्त एक पूरा माहौल बन चुका है। अब पाकिस्तानी लोग अगर होते ना हुक्मरान होशमंद तो अपने आप को यहां से बचाने की कोशिश करते हैं, लेकिन अगर आपने इनको, अपने आप को इनके साथ शामिल करना है, हमारे मुल्क को तबाह ना करो, क्योंकि आखिर में एक वक्त आएगा कि लोग पाकिस्तान से इंतकाम लेंगे। जब आप बहरीन में जाकर लोगों को ज़िबा करेंगे, जब शाम में जाकर लोगों को ज़िबा करेंगे, जब इराक में जाकर ज़िबा करेंगे, इराकी आपके लिए क्या पैगाम लाएंगे? क्या उनको हक नहीं होगा कि वो आपके साथ भी यही कार्रवाई करें? आप आने वाली नस्लों के लिए, पाकिस्तान के लिए मसाइल खड़े कर रहे हैं। पाकिस्तान आपके बाप की मिल्कियत नहीं है। यानी पाकिस्तान का मुस्तकबिल इस अंदाज से तारीख न कर दें, पाकिस्तान को इतना बदनाम न कर दें कि पाकिस्तानी कल दुनिया में सफर करने के काबिल न रह जाएं। आज भी दुनिया में यही होता है, जब पाकिस्तानी पासपोर्ट किसी एयरपोर्ट पर दिया जाता है तो कहते हैं साइड पर हो जाएं, एक खास लाइन लगवा दी जाती है, पहले तहकीक की जाती है कि ये बंदा दहशतगर्द है कि नहीं है, उसके बाद उसको दाखिल किया जाता है। ये हमें जलील कौन करवा रहा है? यहाँ की हुकूमत। ये दहशतगर्दों की और तकफीरियों की फैक्ट्रियाँ पाकिस्तान के अंदर खुल चुकी हैं, जिनका नाम दीनी मदारिस हैं, जिनके अंदर दहशतगर्द पाले जाते हैं। ये दहशतगर्दी की फैक्ट्रियाँ पाकिस्तान से ख़त्म होनी चाहिए। ये दहशतगर्दों के इलाके जो मकबूदा पाकिस्तानी इलाके हैं, ये आज़ाद होने चाहिए। पाकिस्तान की हर जगह पर पाकिस्तान के परचम लहराने चाहिए और पाकिस्तानी हुकूमत की रिट होनी चाहिए। आज तो ये खुल कर कहते हैं कि हमें ये आइन भी कबूल नहीं है, ये मुशरिकाना आइन है, हमें ये मुल्क भी कबूल नहीं है। हद तक इनके अंदर बाज़ लोग ऐसे हैं जो कहते हैं कि सबसे पहली खयानत मोहम्मद अली जिन्ना ने की थी, क्योंकि ये चाहते थे कि इनकी तहरीक खिलाफत के ज़रिए ये एक मुसलमानों के इलाके के ऊपर अपनी खिलाफत को कायम करें। इनके सैयद अहमद शहीद ने उस ज़माने में जब ये तहरीक चलाई थी, इनका मकसद ये था कि ये सवात से और बालाकंड से शुरू करेंगे और इन इलाकों पर अपने कब्ज़े जमाएंगे। जब उन्होंने देखा कि यहाँ के गयूर मुसलमान इकट्ठे होकर पाकिस्तान को बना लेते हैं तो इनको एक मरतबा झटका लगा। इन्होंने कहा मोहम्मद अली जिन्ना की मुखालफत की। दूसरा बड़ा झटका इनको उस वक्त लगा जब पाकिस्तान के तमाम तर मकातब फ़िक्र ने 73 के आइन पर दस्तखत किए। उस वक्त भी यही काम कर रहे थे, चाहते थे कि पाकिस्तान को देवबंदी या पाकिस्तान को दहशतगर्द स्टेट बनाया जाए, लेकिन 73 के आइन पर जब दस्तखत इनके बुजुर्गों ने कर दिए, जब ऐसा माहौल बन गया तो इनको एक बार फिर पीछे जाना पड़ा। आज ये पूरी कुव्वत के साथ, आज इनके पास अस्करी कुव्वत भी है, आज इनके पास सियासी कुव्वत भी है, इनके पास दाढ़ी वाले तालिबान भी हैं, बगैर दाढ़ी के तालिबान भी हैं, हर किस्म के लोग इनके पास हैं। ये चाहते हैं पाकिस्तान की जो पाक आर्मी है इसके अंदर एक शगाफ पैदा हो, इनमें से एक ऐसा तबका हो जो इनके साथ मिल जाए, फिर ये दहशतगर्द और वो तबका मिलकर पाकिस्तान के ऊपर जलगार करें और पूरा का पूरा मुल्क अपने कब्जे में ले लें। इस वक्त आपका पूरा पाकिस्तान खतरे में है, ऐसी सूरत हाल नहीं है, लेकिन ये हुक्मरान, इनको कोई एहसास नहीं है। यहाँ की आर्मी को कम अज़ कम मिस्र की आर्मी का रोल अदा करना चाहिए, इनके अंदर वो गैरत होनी चाहिए जो जनरल सीसी के अंदर थी जिसने अपने मुल्क को बचा लिया। यहाँ की आर्मी को भी चाहिए कि अपने मुल्क को बचाने के लिए कबल इसके कि पाकिस्तान के ऊपर हमला आवर हो जाए ये लोग। आज कहते हैं इनके सियासतदान कि जाए जिनको शौक है इनसे लड़ने का, जो मुज़ाकरात के मुखालिफ हैं उनका ब्रिगेड बना उनको भेजे। यानी आप चाहते हैं कि खाना जंगी हो, आप तो बड़े अरसे से चाहते हैं, जब खाना जंगी होगी, जब कत्ल गारत होगी, आपके वो मकासद जो आपने 20 साल के बाद 10 साल के बाद करने हैं आप फौरन जल्दी कर लेंगे, आपको जल्दी होगी। लेकिन ये आर्मी किस काम के लिए है? ये हमारा अक्सरीती बजट क्यों जाता है? ये हमारी पुलिस किस काम के लिए है? ये कानून नाफिज करने वाले अदारे किस काम के लिए हैं? ये हमारे मुल्क के हामी हैं, ये हमारे मुल्क के मुहाफिज हैं, ये हमारे ही बेटे हैं, ये हमारे ही भाई हैं, हम इनमें से हैं, वो हम में से हैं। आप लोगों का ताल्लुक किसी और चीज़ से है, आप लोगों का कोई वतन नहीं है, आप लोग दहशतगर्द हैं जो मुख्तलिफ दुनिया के ममालिक से इकट्ठे हुए हैं। आप इतने मंबूद और लोग आपसे कराहत करते हैं कि ये ऐसे दहशतगर्द हैं, अगर मिस्र से आए थे आज मिस्र इनको कबूल नहीं करता, अगर लीबिया से आए थे अब लीबिया इनको कबूल नहीं करता, अगर हत्ता के सऊदी अरब से आए थे सऊदी अरब भी इनको कबूल नहीं करता, ये चीचनिया से आए थे आज चीचनियन भी इनको कबूल नहीं करते। ये दुनिया के जिस मुल्क से आए हैं ये उन मुल्क के भी खाइन हैं, क्योंकि आज अपने ममालिक इनको कबूल नहीं करते। आज इनको आबाद करने के लिए हमने इनके हवाले कर दिया वज़ीरिस्तान, लेकिन हमारी आर्मी ने अगर अच्छा फैसला करना है तो ये मुनासिब वक्त है। इस वक्त कौम आर्मी के साथ है, ऐसे मौके कम मुयसर होते हैं कि जब आवामी राय आवाम आपके साथ हो। ये बेहतरीन वक्त है इनकी सरकूबी का, ये बेहतरीन वक्त है ये जो बगावत पाकिस्तान के अंदर हो चुकी है इसको ख़त्म करने का। ये लोग जो आपके मुस्तकबिल के, आपके बच्चों के मुस्तकबिल के दुश्मन हैं, इस वक्त पूरी कौम को मैं समझता हूँ कि हत्ता के इसमें पाकिस्तान के हर शहरी की जिम्मेदारी है कि वो आए अपने इस जिम्मेदार अपने आर्मी और इन लोगों का सपोर्ट करें अमली तौर पर और इनको मजबूर करें कि ये जाकर कार्रवाई करें। ये ज़माना आ चुका है। बाहर के काफ़ी गुफ्तगू हो गई, आपका काफ़ी वक्त ले लिया, ये मौजू इतना लंबा है कि इसको मुख्तसर करते हुए मैं ये कहूँगा कि आने वाले दिन अहले हक के हैं, आने वाले दिन जब है मुकावमत के हैं। अब अमेरिका किसी ज़माने में सुपर पावर था, अब सुपर पावर नहीं वर्ल्ड पावर बन चुका है। कुछ ताकतें किसी ज़माने के अंदर सुपर पावर रीजनल पावर थी जो खित्ते के अंदर हुकूमत करती थी, अब वो महदूद होकर नेशनल पावर में जा चुकी हैं। इस वक्त किसी ज़माने में वो हिज़्बुल्लाह जो आपको लुबनान के अंदर गवारा नहीं थी, अब वो खित्ते की ताकत बन चुकी है। जिसको आप लुबनान के अंदर कबूल नहीं करते थे आज वो लब्बैक या रसूलुल्लाह भी कहते हैं, लब्बैक या हुसैन भी कहते हैं। अब तमाम तर तअस्सुब की दीवारें गिरा दी गई हैं। पाकिस्तान के अंदर बेहतरीन वक्त है, वहदत और अखुवत का वक्त आ चुका है। आज आपको पाकिस्तान के स्टेज के ऊपर भी क्रिश्चियन भी नज़र आता है, हिंदू भी नज़र आता है, हर मुस्तज़फ और मज़लूम नज़र आता है। आज मजलिस वहदत मुस्लिमीन ने जिस हिकमत अमली के साथ पाकिस्तान के अंदर सियासत की है और जिस तरीके के साथ पूरी उम्मत को इकट्ठा करने के उनवान से अपनी शब रोज़ मेहनत की है, मेरा सलाम उन तमाम जवानों पर जो मेहनत करते हैं, जो काम करते हैं, क्योंकि आप लोग जब मेहनत करते हैं, जब आप लोग मैदान के अंदर बढ़कर काम करते हैं, आप पर ही आपकी कौम एतमाद करती है। आपने पाकिस्तान को बचाने के हवाले से जो अहद किया है, इंशाअल्लाह अब वक्त आ चुका है कि वो अहद पूरा होगा। अब आने वाला मुस्तकबिल मुकाउमीन का मुस्तकबिल है, हम उस जिबहे मुकाउमत का हिस्सा हैं कि जो आपको पूरे मशरक़ वस्ता में नज़र आता है, हम उससे जुदा नहीं हैं। हम इस्तकबार से लड़ने वाली वो तमाम तर सियासी कुवतों में से एक बहुत बड़ी मजबूत कुवत हम हैं। हमारी कौम करोड़ों के अंदर है, हम पाकिस्तानी कौम और तमाम मजलूमीन की नुमाइंदगी करते हैं। अब ज़माना गुजर गया शिया और सुन्नी का, इस वक्त ज़ालिम मजलूम का मसला है। हम तमाम मजलूमीन पाकिस्तान से मिलकर अपने इस पाकिस्तान से जुल्म को ख़त्म करेंगे और इंशाअल्लाह इन ज़ालिमीन से निजात हासिल करेंगे। वो दिन दूर नहीं نہیں کہ پاکستان کے اندر بھی محبت ہوگا، پیار ہوگا، لوگ ایک دوسرے کے ساتھ مل کر اکٹھا رہیں گے، آپس میں رشتے اور تعلقات بڑھیں گے، تمام مسلمان کسی سے خوف و خطر کے بغیر ایک دوسرے کی مساجد میں جا کر نمازیں پڑھیں گے، وہی صورتحال پیدا ہوگی جو آج سے 30-40 سال پہلے کی تھی انشاءاللہ، اگر آپ لوگوں نے اسی انداز سے، اسی ہمت کے ساتھ اس کاروان کے اندر اپنی طاقت کا مظاہرہ کیا، میں سمجھتا ہوں کہ آپ دیکھیں گے کہ وہ پاکستان کا نقشہ آپ تبدیل کر کے دکھائیں گے انشاءاللہ۔ اب اگر آپ کے پاس کوئی سوال ہو تو سوال کر سکتے ہیں۔ دیکھیے یہ موضوع اس وقت تقریباً عیاں ہو چکا ہے، واضح ہو چکا ہے، اس وقت سعودی حکومت کو اپنے وجود کا خطرہ ہے، اس وقت ان کو ریپلیس کرنے کا ایک باقاعدہ منصوبہ بن چکا ہے، اس وقت وہاں سیاسی پارٹیاں سر اٹھا چکی ہیں جن کا تعلق انہی کے مکتب فکر سے ہے، جو یہ سمجھ رہے ہیں کہ اگر آل سعود جاتے ہیں تو ہم اس ملک کے اندر کون سا نظام لائیں گے، یعنی حتیٰ کہ اس سسٹم کا نام کیا ہوگا، ان نے حکومت کا نام بھی جزیرۃ العرب رکھا ہے، وہ کہتے ہیں مجھے سعودیہ نہیں ہوگا، اس کا تاریخی نام جزیرۃ العرب ہے، ہم اس حکومت کا نام جزیرۃ العرب رکھیں گے۔ اس وقت خود ان کا اپنا وجود خطرے میں ہے، اور ہمارے حکمران معذرت کے ساتھ ایک خاندان کو بچانے کے اوپر یہ سارے تمام کام کر رہے ہیں۔ اگر خطرہ ہوتا نا مکہ و مدینہ پا، ہم خود جا کر قربانی کرتے، اگر خطرہ ہوتا نا امریکہ اور اسرائیل سے کہ وہ مقدسات اسلامی کے بحرمتی کرنا جاتا ہے، ہم خود جا کر شہید ہوتے، لیکن خطرہ مکہ و مدینہ کو نہیں ہے، یہ دھوکہ ہے، مکہ و مدینہ کو کوئی خطرہ نہیں ہے، خطرہ آل سعود کے وجود کو ہے، اور یہ آل سعود کی نوکری نبھاتے ہوئے لوگ یہ اس وقت جار، کیوں کسی زمانے میں آل سعود نے ان کو پالا پوسا تھا، کل ماضی قریب میں جب یہ پاکستان میں لٹکنے والے تھے مشرف کے دور میں، لے گئے تھے ان کو اٹھا کر، 9 سال پالا پوسا اپنے پاس رکھا، تو آج یہ بھی ان کے ساتھ وفا کر رہے ہیں، کل انہوں نے ان کو بچایا تھا، آج یہ ان کو بچا رہے ہیں، لیکن پورے پاکستان کے امن کو داؤ پہ لگا رہے ہیں۔
جب مقابلت میں ہم کس طریقے سے شامل ہیں، جس طرح دوسری فورسز لڑتی ہیں اس طریقے سے پاکستان میں، مجلس حضرت مسلمین کا کیا کردار ہے؟
دیکھیں جبہ مقاومت، میں نے کہا ایک سوچ ہے، ایک فکر ہے کہ جو استکباری تسلط کو نہیں چاہتی، جو استقلال اور آزادی چاہتی ہے۔ بحرین کے اندر لوگ لڑ نہیں رہے، بحرین کے اندر آپ کو ایک بندے کے ہاتھ میں چھری بھی نظر نہیں آئے گی، بحرین کے اندر جو تحریک چلی ہے نا، اگر اس کو آپ ڈیپلی مطالعہ کریں نا، انتہائی پرامن تحریک ہے، وہ جبہ مقاومت کا محور مرکز شمار ہوتا ہے، کہ کس صبر اور تحمل کے ساتھ کام کر رہے ہیں۔ دیکھیں ایک شخص آتا ہے، میں ابھی کھڑا ہوں، آ کر مجھے مارتا ہے، میرے جذبات کا تقاضا کیا ہوگا کہ میں فوراً، اگر اس نے مجھے تھپڑ مارا، تھپڑ مار دوں، یہ میرے جذبات کے عین مطابق ہوگا، لیکن یہ کرنا آسان ہے تھپڑ مارنا، یا صبر کرنا آسان ہے؟ تھپڑ مارنا میرے جذبات کے ساتھ ہے، میں فوراً بغیر سوچے مار دوں گا، لیکن اگر میں نے تحمل کیا، میں نے صبر کیا، یہ مشکل کام ہے۔ ہم کہتے ہیں کہ ہماری تحریک زینبی تحریک ہے، جو کربلا کے بعد شروع ہوئی تھی، ہماری تحریک وہی تحریک ہے کہ ہم نے میدان میں حاضر بھی رہنا ہے، کوفہ و شام کے درباروں میں خطبے بھی پڑھنے ہیں، ہم نے وہی تحریک چلانی ہے جو سید الساجدین اور ثانی زہرا نے چلائی تھی۔ یعنی اس تحریک کا مقصد یہ قطن نہیں ہے کہ ہم بلوں میں گھس جائیں، ہم اس تحریک کا قطن مقصد مطلب یہ نہیں ہے کہ ہم خاموش ہو کر گھروں میں بیٹھ جائیں، لیکن ہم اپنی مظلومیت کے ساتھ، اپنی اس طاقت کے ساتھ، جو بھی ظالم آئے ہم آئیں، اس ملک کے اندر نظام ہے، دشمن چاہتا ہے کہ ہم اسلحہ اٹھائیں فوراً ختم کریں، اس کے بعد وہ بھی ملیٹنٹ، ہم بھی ملیٹنٹ آئیں گے، اس کے بعد ہمیں بھی جیل میں ڈالو، ان کو بھی ڈالو، ہم چاہتے ہیں کہ ان دہشت گردوں کو، جب تک ملک کے اندر حکومت ہے، حکومت کی ریٹ ہے، آئیں ان کو قانون پکڑے، ان کو یہاں کا نظام پکڑے، ان کو تخت دار پہ لٹکائیں، ہم پاکستانی قوم کے ساتھ مل کر، یہ ناسور ہے ملک کے اندر، ان کو ختم کریں، ہم اپنے گھروں میں نہ بیٹھے رہیں۔ ابھی دکھاتا ہوں آپ کو، دیکھیں اس وقت یہ دمشق ہے نا، دمشق اور اس کے اطراف یوں سمجھیے کہ تقریباً 99% علاقے ان کے ہیں، ان کے افراد बाद इलाकों में घुसे हुए हैं, लेकिन पूरा इलाका कोई ऐसा नहीं है जो उनके हाथ में है। यानी ये 5 डिवीजन जो मैंने आपको बताया है ना, इन डिवीजन्स के अंदर ना अमनी तो हो सकती है कि दरा के अंदर धमाका हो सकता है, दमिश्क के अंदर धमाका हो सकता है, कुनैतरा के किसी इलाके में धमाका हो सकता है। यहाँ तो बिल्कुल सुवैदा में तो अमन है, यहाँ तो मसला बना ही नहीं है। तो ये पूरा इलाका, अभी जो आखिरी जंग थी वो यहाँ इलाका आता है यबरूद का, ये यबरूद लिखा हुआ है, जो आखिरी फतह कुसैर के बाद जो सबसे बड़ी फतह हुई है वो अभी यबरूद में हुई है, जो दमिश्क और हम्स के दरमियान है। 60 किलोमीटर दमिश्क से दूर है और इसी तरह 80 किलोमीटर हम्स के, इन दोनों के बिल्कुल दरमियान में आता है ये इलाका। यहाँ 80,000 की आबादी है, कोई शिया नहीं है वहाँ पे, कुछ क्रिश्चियन हैं और कुछ अहले सुन्नत हैं वहाँ पे। यहाँ इसराइली खुद मौजूद थे, यहाँ 8,000 से लेकर 14,000 तक के दहशतगर्दों की इत्तला थी कि जो मुख्तलिफ ममालिक से आए हुए यहाँ मौजूद थे, और एक काफ़ी अरसे तक ये इलाका मुहासरे में रहा। और आखिर में अभी तकरीबन 2 हफ्ते पहले जब आर्मी ने और हिजबुल्ला के मुजाहिदीन ने और वहाँ की जो बसीज है, जो अवामी फोर्स है, जब उनने अटैक किया तो यहाँ से भाग निकले। कहाँ गए? लुबनान के अंदर, क्योंकि ये सारा बॉर्डर जो है ना इसका, ये सारा लुबनान का बॉर्डर है। तो ये यहाँ से लुबनान, ये जो त्राबलुस का इलाका है ना ट्रिपोली, ये इलाका सादुल हरीरी की पार्टी का इलाका है लुबनान के अंदर। तो यहाँ से समुंदर से इनको मदद यहाँ आती है, यहाँ से फिर ये यानी दमिश्क के मुख्तलिफ इलाकों के अंदर यहाँ से ये इमदाद भेजते हैं। बड़े बड़े बहरी बेड़े आते हैं जो त्राबलुस के ज़रिए लुबनान में, और फिर लुबनान से यहाँ फिर कुछ दमिश्क की तरफ मदद जाती है, कुछ हम्स हमा और इन इलाकों की तरफ जाती है। आज कल जहाँ जंग हो रही है, आज कल जो खबर, वो ये इलाका है लाज़किया का, ये बॉर्डर है। यहाँ इस नुक्ते के ऊपर इस वक्त जंग हो रही है, यहाँ इस वक्त तुर्की का जहाज गिराया गया है, यहाँ शाम का जहाज गिरा है। इस वक्त जो सारी जंग हो रही है वो इस नुक्ते के ऊपर हो रही है। जब इनको इन जगहों पे शिकस्त मिली, यहाँ पे शिकस्त हुई मुख्तलिफ जगहों पे, तो अब उन्होंने तुर्की के ज़रिए यहाँ से अटैक किया, जो यहाँ भी आगे नहीं बढ़ सके। यानी एक दफ़ा आकर उन्होंने कोई 10-15 किलोमीटर के इलाके के ऊपर आए, फौरन जब आर्मी ने रिएक्शन किया तो वो इलाके खाली करवा लिए। तभी उनके पास यहाँ भी कोई ख़ास इलाका नहीं है, ये लाज़किया के साथ का इलाका है। इस वक्त जहाँ ना अमनी है वो हलब का आधा इलाका है जो उनके पास है, उसमें अक्सर देहाती इलाका है। फिर रक्का का इलाका है, इसमें भी तकरीबन आधा इलाका है। फिर ये जो हस्का का इलाका है, ये इलाका इस वक्त कुर्दों के पास है जो हकूमत के साथ हैं, क्योंकि इस इलाके में कुर्द आबादी ज़्यादा है, तो हकूमत और कुर्द की आपस में अफहामो तफहीम हो चुकी है। तो यहाँ जितने भी दहशतगर्द ग्रुप हैं इन तमाम को कुर्दों ने वहाँ से भगाया है आर्मी के तआवुन के साथ। तो इस वक्त इनका ज़्यादातर वजूद, ये इलाका सारा सहरा का है, इनका अगर थोड़ा बहुत वजूद अगर बनता है तो ये तुर्की के साथ जो बॉर्डर के इलाके हैं इन इलाकों में बनता है।
जॉर्डन में सुना है बहुत बड़ी तादाद में दहशतगर्द।
देखिए ये जॉर्डन है ना, आगे इसराइल है, यहाँ इसराइल का आना सबसे आसान होता है। बेसिकली सारे इसराइली यहाँ पे आते हैं, और वहाँ की हुकूमत बेसिकली उर्दन की हुकूमत, आपको पता है मालूमात आपके पास होगी कि मलिक अब्दुल्ला जो उर्दन का बादशाह है ब्रिटिश आर्मी का ऑफिसर है, अभी भी अनपेड, यानी वो बाकायदा वहाँ की आर्मी का एक हिस्सा शुमार होता है। वो बरतानिया के हाथ में है, अमेरिका के हाथ में, जो वो चाहे वो करता है, वो उनका अपना ही बेटा है, किसी और का नहीं है। ज़ाहरी तौर पर वो अरब है, जब वो पहले हुक्मरान बना था अपने बाप के बाद उसको अरबी भी नहीं आती थी, अब उसने किसी हद तक अरबी थोड़ी बहुत सीख ली है। सादुल हरीरी भी जब पहले बाप के मरने के बाद आया था उसको भी अरबी नहीं आती थी। बाहर के ये इस वक्त इस इलाके को असरनो मुनज़म करने, क्योंकि ये नुक्ता जो है आप अगर देखें ना, ये दमिश्क के सबसे करीबी नुक्ता है, यानी जो जॉर्डन का बॉर्डर है ये तमाम तर बॉर्डरों से ज़्यादा जो है ना, मतलब तुर्की है या इराक है, ये दमिश्क के करीब है। इधर जनूब लुबनान है, ये हिजबुल्ला का सारा इलाका है जो दमिश्क के साथ है, यहाँ तो ये कुछ कर नहीं सकते क्योंकि ये सारा जितना भी जनूब लुबनान का इलाका है यहाँ सारे अक्सरियत यहाँ पे हिजबुल्ला की है। تو یہ علاقے جو ہیں یہاں سے ان کی خواہش تھی کہ 50-60 ہزار کی فوج بنائی جاتی جس کے ذریعے یہ یہاں سے ایک بھرپور حملہ کرتے اور دمشق کو سکوت کر جاتا، دمشق پہ قبضہ کر لیتے، جب دمشق پہ قبضہ کرتے اس کے بعد یہ حلب پہ قبضہ کرتے، تو دو بڑے ستون جو ہے نا یہ ان کے ہاتھ میں آ جاتے، ان کو گرا دیتے، اس کے بعد اس ملک کو پھر گرنا بڑا آسان تھا۔ پھر ممکن ہے یہ جو علوی علاقہ ہے لازکیہ اور طرطوس کا، یہاں ایک آزاد علویوں کی حکومت بنا دی جاتی ہے، کیونکہ علویوں کے پاس طاقت بھی ہے، اسلحہ بھی ہے، وہ آسانی سے ان کو قبضہ بھی نہیں کرنے دیں گے، تو ایک حد بندی بنا دی جاتی کہ یہ علویوں کا علاقہ آپ کا ہو گیا اور یہاں علوی اسٹیٹ ہوگی، اور ایک علاقے کے اندر یہ باقی علاقوں کے اندر سنی اسٹیٹ بناتے ہیں۔ یہ تقسیم کرنے کے موڈ میں تھے، اس انداز سے کچھ علاقے کردوں کے ہوتے، کچھ علاقے سنیوں کے ہوتے اور کچھ علاقے علوی کے ہوتے، حتیٰ کہ یہ جبل لبنان کا یہ جو علاقہ ہے جبل عرب کا، یہاں درزیوں کی حکومت بنائی جاتی ہے، یعنی وہ چاہتے تھے چھوٹی چھوٹی حکومتوں میں تقسیم کرتے جو نقشہ انہوں نے بنا رکھا تھا، لیکن وہاں وہاں کے کرد ہوں، خواہ وہاں کے دروز ہوں، یا وہاں کے سنی ہوں، یا وہاں کے شیعہ ہوں، وہ متحد تھے، انہوں نے اس منصوبے کو ناکام کیا۔ الحمدللہ اس وقت آپ مین شہروں کے اندر کسی جگہ پر بھی ان کا مکمل قبضہ نہیں ہے۔ دیکھیں پاکستان اس سے پہلے گوادر بلوچستان کے علاقے میں اور بھی جنوب پنجاب کے علاقے میں بہت سی زمینیں پہلے بھی پاکستان مختلف عنوان سے دے چکا ہے۔ اس سے پہلے سعودی عرب کا ایک مسئلہ ان کے اپنے لیے گندم کا مسئلہ تھا، اس کے لحاظ سے بھی سعودی عرب کوشش کر رہا تھا کہ 99 سال کے پٹے پر کچھ علاقے پاکستان کے لیے جائیں جہاں سعودیہ کے لیے گندم کاشت کی جائے۔ وہ تو پاکستان کو حقیقت میں یوں سمجھتے ہیں کہ ان کے گھر کا ایک پیچھے والا لان ہے، یعنی ان نے پاکستان کو کبھی یہاں آزاد اور خود مختار ملک کبھی نہیں سمجھا۔ اور یہ میں جو بات کر رہا ہوں نا، یہ الجزیرہ نیٹ پہ آپ جائیں نا تو عرب لکھنے والے اکثر لوگ ایسا ہی لکھتے ہیں کہ پاکستان سعودی عرب کے گھر کا بیک والا لان ہے۔ جی اب معذرت کے ساتھ، پاکستانیوں کے لیے یورپین میڈیا میں لکھا جاتا ہے کہ یہ پیسے کے لیے ماں کو بیچ دیتے ہیں۔
گجر بن ادھی کے بارے میں کچھ ماہ پہلے ان کو ان کا جج خاکی کو اٹھایا گیا اور مطلب یہ کہ انٹرنیٹ پہ دکھایا گیا باقاعدہ، کیا اس کا واقعہ کیا ہے؟
اس کی کوئی تصدیق نہیں کر سکتا، یعنی بے حرمتی ہوئی ہے، قبر کو شہید کیا گیا ہے، کھودا گیا ہے، لیکن ان کے جسد کو لے جایا گیا نہیں لے جایا گیا اس کی کسی نے تصدیق نہیں کی۔ حتیٰ کہ جو فوٹو بھی دکھائی گئی ہیں وہ فوٹو بھی کوئی صحیح نہیں ہے جو نیٹ پہ دکھائی گئی ہیں، نہ لوگوں نے آ کر کھودا ہے، وہ بندے پکڑے گئے ہیں، ان کو سزا ملی ہے کیونکہ وہ ویڈیو ان کو آ گئی تھی، آرمی نے ان کو پکڑ لیا تھا اور ان کو بعد میں سزا دی تھی۔ جی حماس نے، میں نے کہا کہ جب انہوں کو حکومت ملی نا مصر کے اندر، انہوں نے کہا کہ پہلے تو ہم محتاج تھے کسی پناہ گاہ کے، اب تو ہماری اپنی حکومت مصر میں بن گئی، اب ہمیں، کیونکہ جب یعنی اخوان المسلمین نے امریکہ سے ساتھ باز کی تھی اسی بنیاد پہ کی تھی کہ ہم حماس کو نارمل کر دیں گے، آپ کو جو خطرہ ہے نا اس کو ختم کروا دیں گے۔ اس کے بعد حماس کو اٹھایا اور اٹھا کر خالد مشعل کو وہاں قطر کے اندر 5-star ہوٹل کے اندر رکھ دیا گیا اور کہا گیا جو تمہیں پیسہ چاہیے لے لو لیکن دمشق کو چھوڑ دو۔ حماس نے اپنے تمام تر دفاتر جو دمشق کے اندر تھے وہ سارے کے سارے ختم کیے اور اپنے آپ کو منتقل کر لیا قطر کے اندر۔ اس کے بعد بہت سے حماس کے لیڈر ایسے پکڑے گئے ہیں یا مارے گئے ہیں جو شام کے اندر لڑ رہے تھے۔
آقا آپ نے دو نام بتایا کہ ایک بتایا کہ علوی اور ایک شیعہ، یہ کیا فرق ہے، کیا بات ہے؟
دیکھیں علوی جو اصطلاح میں معروف ہے جس کو آپ پاکستان میں نصیری کہتے ہیں، اور شیعہ تو شیعہ اثنا عشری میں نے کہا، اسماعیلی بھی شیعہ تھے، وہ بھی وہاں پہ موجود ہیں، لیکن ہم جب مسلمانوں کو دو بڑی حصوں میں تقسیم کرتے ہیں نا، ایک نے اہل بیت کا ساتھ دیا، ایک نے صحابہ کا ساتھ دیا، ایک نے سکیفے کا ساتھ دیا، ایک نے مولا علی کا ساتھ دیا، اس لحاظ سے ہم کہتے ہیں کہ 20% شیعہ ہے، کہ الوی نصیری بعد میں جو بھی بنے، جو بھی ان کا انداز ہے، یا اسماعیلی بنے یا اثنا عشری بنے، لیکن وہ مکتب صحابہ سے نہیں تھے، اس لحاظ سے وہ سارے کے سارے شیعہ، اور مد مقابل پھر دوسرے اہل سنت.
ایک سوال ہے تحریر کے حوالے سے آپ ہو رہے ہیں
جی،
مذاکرات طالبان کے ساتھ ہو رہے ہیں، اگر یہ پر پہنچ جاتا ہے تو اس میں
دیکھیں، ایک لاجیکلی بات ہے، یہی لوگ دہشت گرد کہ جو اس وقت وہاں موجود ہیں، اگر یہ پاکستان کے آئین کو قبول کرتے ہیں، اسلحہ کو چھوڑتے ہیں، علاقوں کو آزاد کرتے ہیں، نارمل زندگی کے اندر آتے ہیں، اور جن جرائم کا ارتقاب کیا ہے پاکستان کی عدالت کے سامنے ہو کر اپنا ان کا دفاع کرتے ہیں، ہمیں تو کوئی اختلاف نہیں. ہم پاکستان میں پاکستان کی آئین کی بالادستی کی بات کرتے ہیں، ہم اصولی موقف کی بات کرتے ہیں کہ آئین کیا کہتا ہے، اس ملک کا نظام کیا کہتا ہے. اس ملک کا نظام کہتا ہے کہ کوئی بھی مجرم ہو، اس کا جو بھی دین ہو، جو بھی مذہب ہو، وہ عدالت کے سامنے آئے. کسی کو حق نہیں ہے کہ وہ ان کو معاف کرے. عدالت ان کی اصل جگہ عدالت ہے. اگر وہ نارمل زندگی کے اندر آنا چاہتے ہیں، آئیں، اپنے آپ کو عدالت کے سامنے پیش کریں، اپنے دلائل پیش کریں، اس کے بعد اگر معافی ہوتی ہے، قید کی سزا ہوتی ہے، پھانسی کی سزا ہوتی ہے، اپنی سزا نبھائیں. لیکن ان کی اصل جگہ کیا ہے؟ وہ عدالت ہے. یہ کسی کو حق نہیں ہے. اب تو وہ آپ کو بلیک میل کر رہے ہیں. اب تو وہ جو مذاکرات ہو رہے ہیں نا، وہ آئین کی سراسر مخالفت ہو رہی ہے. ہمارے تحفظات ہیں اس پر، ہم اس کو قبول نہیں کرتے. اب ایک چیز ہے کہ کیا پاکستان میں جو کچھ ہو رہا ہے ہماری مرضی کے مطابق ہو رہا ہے؟ نہیں، ہم اس احتجاج کرتے رہیں گے اور اپنے موقف کو بیان کرتے رہیں گے.
سوال ہے حزب التحریر کے حوالے سے، ایک جارڈن میں جماعت ہے جو ہے اسلامی تحریک بھی کہتے ہیں آپ کو، اور ون امہ کی بات کرتے ہیں، کیا یہ جبہ مقاومت کا مطلب ایک پارٹ ہے یا نہیں ہے؟ کیونکہ پاکستان کے اندر بہت تیزی سے انجینئرنگ انسٹیٹیوٹس اور یونیورسٹیز کے اندر ینگ جنریشن پر انہوں نے بہت اچھا کنٹرول سنبھالا ہے.
خیر، اس حوالے سے میں کچھ نہیں کہہ سکتا، میرے پاس کچھ تفاصیل نہیں ان کی.
340 کے تحت
یہی تو میں نے کہی آپ والی بات. آپ
زور سے مختصر
دیکھیں، انہوں نے بڑا خوبصورت سوال کیا ہے، اس کا تعلق عصر ظہور سے ہے، اور جو ہمارے پاس روایات اور جو ہمارے پاس معلومات تاریخی کتب کے اندر آئی ہیں، سیرت کی کتابوں کے اندر آئے ہیں، اس تناظر میں سوال کر رہے ہیں. دیکھیں، ہم کبھی بھی، ہمیں اختیار نہیں ہے کہ مولا کے ظہور کے وقت کو تعین کریں، کیونکہ انہوں نے خود فرما دیا ہے جو وقت معین کرے گا وہ جھوٹا ہوگا. تاکہ ہم جھوٹے نہ کہلائیں، ہم وقت معین نہیں کرتے. اچھا، پہلی بات سنیں، وہی ہے، دیکھیں میں آگے بڑھ رہا ہوں، یعنی وہی علامات کے حوالے سے نا، یعنی کوئی یقین سے نہیں کہہ سکتا، کیونکہ ماضی میں اتنا ظلم ہوا ہے تشیع کے اوپر، اتنا ظلم ہوا ہے بنی امیہ اور بنی عباس کے دور پر، آج اس کے مقابلے میں کچھ بھی نہیں ہے. اگر ہم ظلم کی علامت کو بنیاد رکھیں، یا اس کے بعد جو حکومتیں آتی رہی ہیں، اس قسم کی تاریخ اپنے آپ کو دہراتی رہی ہے، اس قسم کے واقعات پہلے بھی ہوئے ہیں، آج بھی ہو رہے ہیں، آئندہ بھی ہوتے رہیں گے، یہ تو تاریخ عموم ہے اس قسم کی. البتہ ہم منتظر ہیں مولا کے ظہور کے، ہماری خواہش ہے، لیکن کوئی بندہ اس کو بنیاد بنا کر یہ کہے ہم چاہتے ہیں کہ مولا آج ظہور کریں، ہماری دلی خواہش ہے، ہماری تمنا ہے، اور اس کے لیے اگر ہم چاہتے ہیں کہ اس سسٹم کا ایسا ہے، تو ہمیں ان کے مماہدین کے لیے بننے کے لیے، ان کے انصار و آوان بننے کے لیے اپنے آپ کو میدان عمل میں رکھنا ہوگا، جو اس وقت ہماری ذمہ داری بنتی ہے. اور اپنے آپ کو جب آمادہ کریں گے تو مولا آئیں گے، اگر مولا کی آمد کی بھی خواہش ہے. البتہ اس وقت میں نے خود ان تکفیروں کے بعد لیڈروں سے سنا ہے، جو مثلا عدنان عرور جو شام کے اندر جتنے لیڈر کام کر رہے ہیں نا ان کا سب سے بڑا ہیڈ جو اس وقت سعودی عرب کے بیٹھا ہوا ہے وہ اصل میں شام کا رہنے والا ہے، حما کا رہنے والا ہے۔ عدنان عرور ایک دہشت گرد ہے جس نے ٹریننگ بھی آپ کے اسی ٹریننگ سینٹر سے جو پاکستان اور افغانستان کے بارڈر پہ ہے یہاں پہ حاصل کی ہے، اس کی ہسٹری ایسی سیاہ ہے۔ وہ کہتا ہے کہ ہم انشاءاللہ سفیانی کی فوج میں سے ہو گئے جس سے یہ لوگ بھاگیں گے۔ یعنی وہ کتنا اپنے آپ کو آمادہ کر رہا ہے، یعنی کھل کر کہہ رہا ہے کہ ہم انشاءاللہ اس سفیانی کی فوج میں سے ہوں گے جس سے یہ سارے لوگ بھاگیں گے۔ یعنی وہ اپنے آپ کو سفیانی کی فوج کا حصہ بناتے ہوئے اعلان کر رہا ہے۔ مد مقابل ہماری ذمہ داری یہ بنتی ہے کہ ہم بھی اپنے آپ کا آمادہ کریں، لیکن جتنے بھی واقعات ہو رہے ہیں ان میں سے بعض علائم ہمیں نظر آ رہی ہیں، بعض علائم نظر نہیں آ رہی، اس لیے ہم کوئی بھی یقین سے نہیں کہہ سکتے کہ یہی ہے صورتحال ہے۔ ختم کر دیں پہلی بات یہ ہے کہ ابھی یہ جنگ آسانی سے بند بھی نہیں ہوگی، ہمیں زیادہ خوشبین نہیں ہونا چاہیے۔ یعنی اگر ان کو شکست ہوئی ہے، انہوں نے مار کھائی ہے، اس کا مطلب یہ نہیں ہے کہ وہ ختم ہو گئے ہیں، اس کا مطلب یہ نہیں ہے کہ اب وہ دوبارہ نہیں آئیں گے۔ جب تک ان کو بھیجنے والے ان کو بھیجتے رہیں گے، جب تک یہ سوچ باقی رہے گی، اس کا کلا کما نہیں کیا جائے گا۔ جب تک دہشت گردی کے عناصر موجود رہیں گے تو یہ دہشت گرد پیدا ہوتے رہیں گے، جب فیکٹریاں چلتی رہیں گی تو یہ لوگ نکلتے رہیں گے ان میں سے۔ اس لیے اس وقت آپ نے جنگ کے اندر جو اولاد ہوتے ہیں یا مارک، یہ پہلا مارک آپ نے سر کر لیا ہے، یعنی اس مرتبہ آپ نے فتح حاصل کر لی ہے، لیکن اگلے حملے میں کیا نتیجہ ہوگا کوئی کچھ نہیں کہہ سکتا۔ اس مرتبہ آپ کی فتح ہے، اس وقت آپ فتح حاصل کر چکے ہیں، لیکن اس کے بعد والے حملوں میں کیا ہوگا کیا نہیں ہوگا اس کے لیے کوئی یقین سے کچھ نہیں کہہ سکتا۔
پر محمد والے محمد صلی اللہ علیہ وسلم